Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi wa na'udhu billahi min shururi anfusina wa min sayyiati a'malina wa na'udhu billahi min shururi anfusina wa min sayyiati a'malina man yahdihillahu fala mudilla lah wa man yudlilhu fala hadiya lah wa nashhadu an la ilaha illallah wahdahu la sharika lah wa nashhadu anna sayyidana wa maulana muhammadan abduhu wa rasuluhu arsalahu ila kaffatin nasi bashiran wa nadhira wa da'iyan ila allahi bi'idhnihi wa sirajan munira sallallahu ta'ala alayhi wa ala alihi wa ashabi wa baraka wa sallama tasliman kathiran kathira amma shaytanir rajim bismillahir rahmanir rahim yarfa'illahu alladhina amanu minkum وَالَّذِينَ أُوتُوا الْعِلْمَ دَرَجَاتٍ وَقَالَ تَعَالَى وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ وَقَالَ تَعَالَى ثُمَّ أَوْرَثْنَا الْكِتَابَ الذين اصطفيناهم من عبادنا وقال تعالى ومن يؤت الحكمة فقد أوتي خيرا كثيرا وقال النبي صلى الله تعالى عليه وسلم من يريد الله به خيرا يفقه في الدين وقال النبي صلى الله تعالى عليه وسلم كلكم راع وكلكم مسؤول عن رعيته وقال النبي صلى الله تعالى عليه وسلم الدين والنصيحة لله ولرسوله ولأئمة المسلمين ولعامتهم أو كما قال عليه الصلاة والسلام
اللہ تبارک و تعالی نے اپنے دین کا علم سیکھنے اور سکھانے کے لیے اور اس کو حاصل کرنے کے لیے ہمارا انتخاب فرمایا. یہ اللہ تبارک و تعالی کا وہ عظیم انعام ہے کہ دنیا کی کوئی اور نعمت اس کا مقابلہ نہیں کر سکتی. اللہ تعالی نے جہاں آپ میں سے ہر ایک اپنی اپنی جگہ پر آباد تھا وہاں سے اٹھا کر علم دین حاصل کرنے کے لیے مدرسوں میں پہنچایا. جب یہ علمی سفر آپ نے شروع کیا اس وقت آپ کے ساتھ اور بھی بہت سارے احباب ہوں گے، لیکن جوں جوں منزل آگے بڑھتی گئی اور قریب آتی گئی بہت سے وہ رفقا جو شروع میں آپ کے ساتھ تھے درمیان میں سے وہ اپنا ساتھ چھوڑ کر آپ سے الگ ہو گئے, اور جب آپ نے اپنے علم دین کی تحصیل کا مرحلہ مکمل کیا تو بہت کم تھے جو آپ کے ساتھ رہے. پھر جن لوگوں نے علم دین کو حاصل کیا ان میں بھی کچھ وہ لوگ ہیں جن کو بعد میں اللہ تبارک و تعالیٰ نے اس علم دین کی اشاعت اور اس کی حفاظت اور اس کی خدمت کا موقع نہیں عطا فرمایا, بلکہ وہ دوسرے مشاغل میں دوسرے کاموں میں لگ گئے. اللہ تبارک و تعالیٰ کا بہت بڑا انعام ہے, اس کا بڑا احسان ہے کہ اس نے ہم سب کو علم دین کی اشاعت, اس کی حفاظت اور اس کی خدمت کے مواقع عطا فرمائے. چنانچہ قرآن پاک میں اللہ تبارک تعالیٰ نے اس کو اپنی نعمت کے طور پر فرمایا, ثم اورثنا الکتاب الذین اصطفیناہم من عبادنا, کہ ہم نے ان کے یعنی اگلی امتوں کے بعد کتاب اور سنت کے علوم کا وارث بنایا اپنے ان بندوں کو جن کا ہم نے اپنے تمام بندوں میں سے انتخاب فرمایا. الذین اصطفیناہم من عبادنا, لفظ استفاء حضرت مولانا مفتی محمد شفیع صاحب نور اللہ مرقدہ معارف القرآن میں فرماتے ہیں کہ قرآن پاک میں عام طور پر لفظ استفاء کا استعمال جو ہے حضرات انبیاء اور ملائکہ کے لیے ہوا ہے. اللہ یستفی من الملائکت رسلا ومن الناس, اللہ تبارک و تعالی فرشتوں میں سے اور لوگوں میں سے کچھ ایسے افراد کو منتخب کرتے ہیں جو اللہ تعالیٰ کے پیغام کو پہنچانے کا کام کرتے ہیں, گویا اللہ کے پیغامات کے پہنچانے کی خدمت کے لیے اللہ تبارک تعالیٰ نے اپنے فرشتوں میں سے بھی منتخب فرمایا جن کے ذریعے سے اللہ حضرات انبیاء علیہم السلام تک اپنے پیغاموں کو پہنچاتے ہیں, اور انسانوں میں سے بھی منتخب فرمایا حضرات انبیاء علیہ الصلوۃ والسلام کو جو اللہ کے دوسرے بندوں تک اللہ کا پیغام پہنچانے کا کام کرتے ہیں. گویا وہ فرشتے اور وہ حضرات انبیاء جن کو اللہ تبارک و تعالیٰ نے اپنے پیغامات اور اپنے احکامات کو دوسرے بندوں تک پہنچانے کے لیے چنا, منتخب فرمایا, اس کو لفظ استفاء سے یہاں تعبیر کیا. ان اللہ اصطفى آدم و نوحا و آل ابراہیم و آل عمران علی العالمین, قرآن میں باری تعالیٰ فرماتے ہیں کہ اللہ تبارک و تعالیٰ نے حضرت آدم علی نبینا و علی الصلاۃ والسلام کو اور حضرت نوح علی نبینا و علی الصلاۃ والسلام کو اور حضرت ابراہیم علی نبینا و علی الصلاۃ والسلام کے گھرانے کو اور حضرت عمران کے گھرانے کو گویا چنا, کائی کے لیے اپنے بندوں تک اپنے احکام اور اپنے پیغامات کو پہنچانے کے لیے. دیکھو یہاں اورثنا کا صیغہ استعمال کیا, گویا کتاب و سنت کے علوم کا وارث بنایا. تمام مفسرین کا اتفاق ہے کہ اس سے مراد امت محمدیہ کے علماء براہ راست اور دوسرے لوگ علماء کے واسطے سے جن لوگوں کو اللہ تبارک و تعالیٰ نے اپنے دین کے گویا علم کے پڑھنے اور پڑھانے کا اخلاص کے ساتھ مشغلہ عطا فرمایا, یہ وہ لوگ ہیں جو اللہ تبارک و تعالیٰ کے چنے ہوئے منتخب, ان کو قرآن میں اللہ تعالیٰ نے اصطفیناہم سے تعبیر فرمایا. چنانچہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم بھی فرماتے ہیں ان العلماء ورثت الانبیاء, کہ حضرات علماء جو ہیں وہ حضرات انبیاء علیہ الصلاۃ والسلام کے وارث اور ان کے جانشین. انبیاء نے کیا چھوڑا؟ مال و دولت نہیں, علم دین چھوڑا. اس علم دین کے وارث اور حاصل کرنے والے پانے والے حضرات علماء ہیں، گویا ان کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم حضرات انبیاء کے جانشین اور وارث سے تعبیر فرما رہے ہیں، اور یہ اللہ تبارک تعالیٰ کا خاص گویا کرم اور احسان ہے. چنانچہ حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ کی روایت میں ہے کہ قیامت کے روز اللہ تبارک تعالیٰ حضرات علماء کو ایک ممتاز مقام پر جمع فرما کر فرمائیں گے کہ میں نے اپنی کتاب کے علوم کو تمہارے سینوں میں رکھا اسی لیے تھا کہ مجھے معلوم تھا اس امانت کا حق تم ادا کرو گے. میں نے یہ علوم اس لیے نہیں دیے تھے کہ تم کو عذاب دوں، جاؤ میں نے تمہاری مغفرت کر دی. گویا حقیقت تو یہ ہے کہ اللہ تبارک و تعالیٰ کی طرف سے اس خدمت کے لیے، اس کام کے لیے جو انتخاب عمل میں آیا ہے، یہ اللہ تبارک و تعالیٰ کا وہ خصوصی اور امتیازی انعام ہے جو کسی اور کو حاصل نہیں. اس پر ہم جتنا بھی خوش ہوں اور اللہ کا احسان مانیں، شکر ادا کریں، وہ کم ہے. اب اس کا حق کیا ہے جو ہمیں ادا کرنا ہے؟ چنانچہ اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو دنیا میں جو مبعوث فرمایا، وہ کن خدمات کو انجام دینے کے لیے، کن کاموں کو انجام دینے کے لیے، قرآن پاک میں کئی جگہوں پر اللہ تبارک و تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کی باعث یعنی آپ کے نبی اور رسول بنا کر بھیجے جانے کے جو مقاصد ہیں ان کو واضح الفاظ کے اندر بیان فرمایا ہے. چنانچہ پہلا موقع وہ ہے جب حضرت ابراہیم علی نبینا و علی الصلاۃ والسلام کعبۃ اللہ کی تعمیر فرما رہے تھے اللہ کے حکم سے، اور اس تعمیر کے اندر حضرت اسماعیل علی نبینا و علی الصلاۃ والسلام آپ کے صاحبزادے گویا آپ کا تعاون اور مدد کر رہے تھے، اور اس عمل تعمیر کو انجام دیتے ہوئے دونوں باپ بیٹا جو ہے دعائیں کر رہے تھے. چند دعائیں کی تھی جن کو قرآن کے اندر اللہ تبارک تعالیٰ نے بیان فرمایا ہے، وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ رَبَّنَا تَقَبَّلْ مِنَّا إِنَّكَ أَنْتَ السَّمِيعُ الْعَلِيمُ. یاد کرو اس وقت کو جبکہ حضرت ابراہیم بیت اللہ کی بنیادوں کو اٹھا رہے تھے، اور اس کام میں حضرت اسماعیل آپ کا تعاون کر رہے تھے، اور یہ دونوں باپ بیٹے اس خدمت کو انجام دیتے ہوئے اللہ تعالیٰ سے دعا کر رہے تھے، ربنا تقبل منا انک انت السمیع العلیم، اے ہمارے پروردگار تو ہمارے اس عمل کو یعنی بیت اللہ کی اس تعمیر والے عمل کو اپنی بارگاہ میں شرف قبولیت عطا فرما، انک انت السمیع العلیم، بے شک تو اپنے بندوں کی دعاؤں کو سننے والا اور ان کے دلوں کے حال سے بخوبی واقف ہے. دیکھو یہاں ایک اور سبق ہمارے لیے ہے کہ حضرت ابراہیم علی نبینا و علی الصلاۃ والسلام کعبۃ اللہ کی تعمیر کا یہ عمل اللہ کے حکم سے انجام دے رہے تھے. باقاعدہ اللہ تبارک و تعالیٰ نے بذریعہ وحی آپ کو اس بات کا پابند کیا کہ آپ کعبۃ اللہ کی تعمیر کے اس کام کو انجام دیں، اور باقاعدہ کعبۃ اللہ کی وہ بنیادیں جو زمین کے اندر چھپی ہوئی تھی حضرت جبریل علیہ السلام کو بھیج کر ان کو کھلوا کر بتایا گیا کہ ان بنیادوں کے اوپر کعبۃ اللہ کی تعمیر کرنی ہے، اور جس وقت حضرت ابراہیم اور حضرت اسماعیل یہ کام انجام دے رہے تھے، حضرت جبریل باقاعدہ وہاں ان کی نگرانی فرما رہے تھے، ان کو ہدایتیں دے رہے تھے. گویا حضرت جبریل کی رہنمائی میں اللہ کے حکم سے یہ کام انجام دیا جا رہا تھا، اس کے باوجود یہ باپ بیٹے دعا کیا کر رہے ہیں، ربنا تقبل منا، گویا ڈر رہے ہیں، پتہ نہیں ہمارا یہ عمل اللہ کی بارگاہ میں شرف قبولیت حاصل کرتا ہے یا نہیں. اس لیے جن کو بھی اللہ کی طرف سے دین کی خدمت کا موقع दिया जाए, उनको भी गोया यही कल्ब के अंदर हमेशा डरते रहना चाहिए, मालूम नहीं ये हमारा अमल अल्लाह की बारगाह में शर्फ कबूल हासिल करता है या नहीं। गुरूर में और उजबा में न रहे, बल्कि इन कामों को अंजाम देते हुए हमेशा अपने आप को खतरे में महसूस करे। फिर आगे दुआ मांगते हैं, रब्बना वजालना मुस्लिमैन लका वमिन ज़ुर्रियतिना उम्मतन मुस्लिमतन लक, अरे हमारे परवरदिगार तो हम दोनों बाप बेटों को तेरे अहकाम के सामने सरे तस्लीम खम करने वाला मुस्लिमैन, वो जो आका की तरफ से दिए गए हुक्म को फौरन बजा लावे, चूं चिरा न करे, ये न पूछे कि ये हुक्म क्यों दिया जा रहा है। गोया ऐसा मुतीओ फरमाबरदार कि आका की तरफ से दिए जाने वाले हुक्म के सिलसिले में उसके दिल में जर्रा बराबर भी कोई सवाल और इश्काल न हो, फौरन उसके ऊपर अमल के लिए अपने आप को पेश कर दे। रब्बना वजालना मुस्लिमैन लका, ए हमारे परवरदिगार तो हम दोनों बाप बेटों को तेरे अहकाम के सामने सरे तस्लीम खम करने वाला बना दे। वमिन ज़ुर्रियतिना उम्मतन मुस्लिमतन लक, और हमारी औलाद में से पूरी एक उम्मत ऐसी बनाई हो जो तेरे अहकाम के सामने सरे तस्लीम खम करने वाली हो। ये उम्मत मोहम्मदिया जो है ना, उसका सवाल हजरत इब्राहिम अला नबीना वाली सलात वसलाम ने अल्लाह ताला से किया उसी काबतुल्लाह की तामीर के मौके पर। गोया इस उम्मत के वजूद में लाने के लिए दुआ हजरत इब्राहिम अला नबीना वाली सलात वसलाम ने फरमाई, बल्कि हमारा नाम भी वल्लजी हुवा सम्माकुमुल मुस्लिमीन, कुरान में दूसरी जगह बारी ताला फरमाते हैं हजरत इब्राहिम ही हैं जिन्होंने तुम्हारा नाम क्या रखा, मुस्लिम रखा। ये पूरी उम्मत जो है गोया हजरत इब्राहिम अला नबीना वाली सलात व सलाम की दुआ के नतीजे में वजूद में आई है। फिर आगे दुआ मांगते हैं, रब्बना वबस फीम रसूलम मिनहु, और ये हमारे परवरदिगार उस उम्मत के अंदर उन्हीं में से एक रसूल को भी भेजियो। गोया हजरत इब्राहिम ने जहां उम्मत के वजूद में लाने का सवाल किया, वहीं ये दुआ भी मांगी कि उस उम्मत की हिदायत के लिए, उसकी रहनुमाई के लिए, उसको सीधा रास्ता दिखलाने के लिए, उसकी तरबियत के लिए और उसकी तालीम के लिए अल्लाह ताला एक रसूल भी भेजे। रब्बना वबासीन रसूलम मिनहुम, और ये हमारे परवरदिगार उन्हीं के अंदर से उनमें एक रसूल भी भेजियो। यतलु अलैहिम आयातेगा, उस रसूल का काम क्या होगा, वो किन खिदमात को अंजाम देंगे, क्या काम करेंगे, उनके भेजे जाने का मकसद क्या होगा। पहला यतलु अलैहिम आयातेगा, कि वो उनके सामने तेरी किताब की आयतों की तिलावत करेंगे। वयुअल्लिमुहुमुल किताब वल्हिक्मा, और उनको किताब यानी कुरान और सुन्नत की तालीम देंगे। वयुज़क्कीहिम, और उनको गंदे अकाइद, गंदे अखलाक और गंदे आमाल से पाक और साफ करने का काम करेंगे। गोया नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के मकासिद बासत को इस आयत में, इस दुआ में वाज़ह अंदाज में जिक्र कर दिया गया, और मकामात भी कुरान के अंदर हैं जहाँ इस चीज को वल्लज़ी बासा फिल उम्मीन रसूलम मिनहु यतलू अलैहिम आयातिही वयुज़क्कीहिम वयुअल्लिमुहुमुल किताब वल हिक्मा, वहां भी यही तीन मकासिद जिक्र किए गए हैं। तो गोया ये नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की बासत की दुआ भी हजरत इब्राहिम अला नबीना वाली सलात व सलाम ही ने की थी, गोया उसी के नतीजे में आपकी बासत अमल में आई। इसीलिए नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते थे, अना दुआओ अभी इब्राहिम, में अपने बाप हजरत इब्राहिम की दुआ का मजहर हूँ। यानी उन्होंने अल्लाह तबारक व ताला से जिस नबी के भेजने की दुआ मांगी थी, मैं वही हूँ। गोया खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने आप को हजरत इब्राहिम अला नबीना वालिसात व सलाम की दुआ का नतीजा करार दे रहे हैं। अब वह आपके जो काम इस दुआ के अंदर और आयत के अंदर मुतय्यन किए गए हैं, दरअसल हज़रात उलमा जो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के जानशीन और वारिस हैं, उनको भी यही खिदमत अंजाम देनी है। पहला काम जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का बतलाया गया, यतलू अलैहिम आयातिका, कि वो लोगों के सामने तेरी किताब की आयतों की तिलावत करेंगे। हज़रत मौलाना मुफ्ती मोहम्मद शफी साहब नवरल्लाहु मरकज़हु मारिफुल कुरान में फरमाते हैं, तिलावत आयात यानि कुरान के अल्फाज की तालीम, कुरान के अल्फाज को सीखना, माना नहीं खाली अल्फाज, कुरान के अल्फाज की तालीम। अब देखो हमारे यहाँ कुरान के अल्फाज की तालीम के लिए तीन शोबे हैं, तीन तरीके हैं। एक तो छोटे बच्चों को जो है देखकर कुरान पढ़ना सिखाया जाता है, शोबे नाजरा। दूसरा उनको जरा फिर कुरान जबानी मुंह पर याद कराया जाता है, शोबे तहफीज़ुल कुरान। और कुरान के इन्हीं अल्फाज को उम्दा और बेहतरीन तरीके से पढ़ने के लिए एक तीसरा शोबा है, शोबे तजवीदो क़िरात। तो हमारे मदारिस अरबिया के अंदर जो है ये तीन जो शोबे हैं, शोबे तजवीदो क़िरात, शोबे तहफीज़ कुरान और शोबे नाजरा, ये दरअसल नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की बासत कुरान के अल्फाज की जिस तालीम के लिए हुई थी उसी मकसद को अंजाम देने के लिए। और देहातों में हमारे अकाबिर ने ये मकातिब का जो निज़ाम कायम किया और उसमें मुसलमान बच्चों को देख कर जो कुरान पढ़ना सिखाया जाता है, इसलिए कि उमूमन नाजरा कुरान का सिलसिला जो है मकातिब के अंदर होता है, ये वही गोया कुरान के अल्फाज की तालीम है। आप हजरात अपनी अपनी जगहों पर जहाँ मसाजिद में आप इमामत के फराइज अंजाम देते हैं, वहीं मकतब के अंदर मुसलमान बच्चों को कुरान पाक देखकर पढ़ना सिखाने की खिदमत भी आप अंजाम दे रहे हैं। वह आप जिस काम को अंजाम दे रहे हैं वो काम है जिसको अंजाम देने के लिए अल्लाह तबारक व तआला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम को मबऊस फरमाया। आपकी बासत वह आपको नबी बनाकर भेजा जाना जिन मकासिद के लिए था उसमें अव्वलीन मकसद ये है। हमारे अकाबिर ने ये जो मकातिब का सिलसिला कायम किया, देखो आप जानते हैं कि कुछ चीज़ें दीन की वो हैं जिनका जानना हर मुसलमान के लिए ज़रूरी और फ़र्ज है, इल्म की वो मकदार फ़र्ज़ैन। एक बच्चा जब बालिग होने के करीब होता है और बालिग होता है तो बालिग होती उस पर नमाज फ़र्ज हो जाती है, रोज़ा फ़र्ज हो जाता है। जब नमाज फ़र्ज होगी तो उस नमाज का तरीक़ा कि उसमें क्या क्या चीज़ें फ़र्ज हैं, वाजिब हैं, सुन्नत हैं, उसको पढ़ने का तरीक़ा और नमाज के लिए तहारत वगैरह, कपड़ों की तहारत, पाकी, जिस्म की पाकी, जगह की पाकी, तो पाकी नापाकी के मसाइल, नमाज का के सारे मसाइल और इसी तरीके से रोज़े के मसाइल से वाकिफियत हासिल करना हर मुसलमान के लिए, चाहे वो मर्द हो या औरत हो, जब वो बालिग होंगे ये दो काम तो आज आते ही हर मुसलमान के ऊपर कोई भी हो, नमाज और रोज़ा फ़र्ज है। मर्द हो या औरत हो, देहात में रहता हो या शहर में रहता हो, मुसाफिर हो या मुकीम हो, अमीर हो कि गरीब हो, सब के लिए। हाँ, ज़कात ये भी एक फरीज़ा है, लेकिन उसके लिए कुछ माल की मखसूस मकदार जिसको निसाब कहा जाता है उसका मालिक होना ज़रूरी है और हर एक के पास ये हो ये ज़रूरी नहीं। इसलिए जिसके पास उतना माल होगा उस पर ज़कात फ़र्ज होगी। हज इस्तेताअत यानी इतना माल कि वो यहाँ से सफ़र करके हज के दिनों में वहाँ जहाँ हज के आमाल अदा किए जाते हैं, वहाँ आने जाने का ख़र्चा और उस दरमियान अपने मातहतों की गोया नफका और ख़र्चा अगर उसके पास है तो हज भी फर्ज। तो हज की फर्जियत के लिए और ज़कात की फर्जियत के लिए तो مال کی کچھ مقدار شرط ہے، لیکن نماز اور روزے کے فرض ہونے کے لیے ایسی کوئی شرط نہیں ہے۔ ہر مسلمان کے اوپر جہاں بالغ ہوا نماز فرض ہو جائے گی، روزہ فرض ہو جائے گا، اور جب یہ دونوں چیزیں فرض ہو جائیں گی تو ان کو سیکھنا، گویا اس کی فرضیت کا زمانہ آوے اس سے پہلے، بالغ ہونے سے پہلے ہی ہمارے لیے ضروری ہے کہ ہم اپنے بچوں کو اس کی تعلیم اور تربیت دے کر تیار کر لیں، تاکہ بالغ ہوتے ہی وہ اس فریضے کو ادا کرنے کے قابل ہو جائیں۔ یہ گویا علم کی وہ مقدار ہے جو فرض ہیں ایک مسلمان کے مسلمان ہونے کے لیے، جن عقائد کو ضروری قرار دیا، اللہ تعالیٰ کو ایک ماننا، اللہ کی صفات کو گویا ایسا، اللہ کی وحدانیت کو اس طرح مانا جائے کہ اللہ کی ذات میں اس کی صفات میں کسی کو شریک نہیں سمجھا جائے، وہی پیدا کرنے والا ہے، پیدا کرنے والے کے عمل میں کوئی دوسرا اس کے ساتھ شریک نہیں ہے، وہی روزی دینے والا ہے، وہی زندہ کرنے والا ہے، وہی ماننے والا ہے، سارے اختیارات اسی کے پاس ہیں، کسی دوسرے کے پاس کوئی اختیار نہیں۔ اسی طرح اللہ تعالیٰ نے اپنے بندوں کی ہدایت کے لیے نبیوں کا سلسلہ قائم فرمایا، تو حضرات انبیاء کی نبوت، اس میں آخری نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی نبوت و رسالت کو ماننا اور آپ کو آخری نبی تسلیم کرنا، یہ بھی ایک مسلمان کے مسلمان ہونے کے لیے ضروری ہے۔ جنت، دوزخ، قیامت، تو گویا جو آپ بہشت ثمر میں یا تعلیم الاسلام کے پہلے حصے میں جہاں پڑھا، پہلا ہی سوال ہے، سوال آپ کون ہیں، یعنی باعتبار مذہب کے آپ کا نام کیا ہے، تو جواب میں مسلمان ہوں، تو گویا اب اس کے بعد آگے اس کا طریقہ بتلایا کہ مسلمان کون ہے، اس کے لیے کن کن چیزوں کو کا یقین رکھنا اور عقیدہ رکھنا ضروری ہے۔ عقائد جن کے ذریعے سے ایک آدمی جو ہے مومن قرار دیا جاتا ہے، اس کے ایمان کو معتبر سمجھا جاتا ہے، ان عقائد کو جاننا اور ان کو ماننا، یہ بھی گویا وہ علم ہے جس کا سیکھنا ہر مسلمان کے لیے ضروری ہے۔ ہمارے یہاں مکاتب کا جو سلسلہ ہے اس میں یہ چیزیں بھی سکھلائی جاتی ہیں، ایک تو عقائد کو درست کیا جاتا ہے اور جو فرائض اس کے اوپر ہیں وہ نماز، روزہ وغیرہ، اور اس کے ساتھ قرآن دیکھ کر پڑھانا، ویتلو علیہم آیاتی کا بھی جو بتایا تھا، قرآن کے الفاظ کی تعلیم، یہ تین چیزیں ہوئی، اور کچھ اور معلومات جنرل نالج کے طور پر ہر مسلمان کے لیے، نبی کریم صلی اللہ علیہ وسلم کی ذات بابرکات کون ہیں، آپ کہاں پیدا ہوئے، کون سے ملک میں، عربستان میں، اس کے شہر مکہ میں، اور کتنے سال کی عمر میں آپ کو نبوت دی گئی، آپ پر وحی کا سلسلہ شروع ہوا، پھر آپ ہجرت کر کے مکہ مکرمہ سے مدینہ منورہ تشریف لے گئے، یہ پوری تاریخ، پوری سیرت، اور حضرات صحابہ نے جو قربانیاں دی ہیں وہ، تو گویا یہ کچھ چیزیں، یہ سب چیزیں گویا ہمارے یہاں مکاتب کے اندر سکھلائی جاتی ہیں۔ ہمارے اکابر نے گویا اس ملک میں رہنے والے ہر مسلمان کے بچوں کو گویا مومن اور مسلمان باقی رکھنے کے لیے ایک تعلیمی سلسلہ، ایک نصاب، ایک کورس جو وضع کیا، بنایا، وہی ہمارے ان مکاتب کے اندر پڑھایا جاتا ہے۔ حقیقت تو یہ ہے کہ یہ وہ چیز ہے جس نے آج ہمارے اس ملک میں اسلام اور ایمان کو باقی رکھا ہے۔ علامہ ڈاکٹر اقبال مشہور شاعر ہیں، وہ ان سے کسی نے پوچھا تھا ان ملاؤں کے متعلق، جو گویا بچوں، مسلمان بچوں کو قرآن اور یہ ضروری چیزیں سکھلاتے ہیں، انہوں نے کہا کہ ان کو کچھ مت کہو، کم نہ کام کرنے دو، یہ اگر نہیں ہوئے تو خدا نہ خواستہ کیا ہوگا۔ وہ میں اسپین میں دیکھ کر کے آیا ہوں کہ وہاں 800 سال کی مسلمانوں کی جاہ و جلال والی حکومت کے بعد حال یہ کہ ایک آدمی بھی کلمہ پڑھنے والا نہیں، تو گویا ہمارے اس ملک میں جب مغلیہ سلطنت کا چراغ بجھا اور انگریز نے اقتدار کے اوپر قبضہ کیا، اس وقت ہمارے بزرگوں نے گویا پہلی کوشش تو یہ کی تھی کہ انگریز کو اقتدار پر قابض نہ ہونے دیا جائے، مسلح انداز میں ان کا مقابلہ کیا، लेकिन अल्लाह तआला को शामली के मैदान में जो मुकाबले हुए, हजरत हाजी इमदादुल्लाह, हजरत नानोतवी, हजरत गंगोही, ये सब इन्होंने बाकायदा मुकाबला किया था, लेकिन अल्लाह को मंजूर नहीं था, उसमें कामयाबी नहीं हुई। तो उस जमाने के ये अकाबिर मिले और मिल करके उन्होंने मशवरा किया कि हम ऐसी कोई शक्ल इख्तियार करें, इस मुल्क में रहने वाले मुसलमानों के ईमान की और दीन की हिफाजत हो। चुनांचे उसी में अल्लाह तबारक व तआला ने उनके दिलों में ये बात डाली कि एक मदरसे को का क़याम अमल में लाया जाए। दारुल देवबंद जो है वो इन्हीं अकाबिर के मशवरे और उन पर अल्लाह ताला की तरफ से बतौर इल्हाम जो चीज़ डाली गई थी उसके नतीजे में वजूद में आया, और फिर उसी के मातहत पूरे मुल्क में मुख्तलिफ जगहों पर मदारिस कायम हुए और उनकी मातहती में मकातिब का ये सिलसिला हुआ शुरू किया गया, जिसमें मुसलमान बच्चों को वो चीज़ सिखाई जाती है जिसकी वजह से उनके ईमान और उनके इस्लाम की हिफाजत होती है। तो मैं आप हजरात से जो बात अर्ज करने जा रहा था वो ये थी कि आप अपनी अपनी जगह पर अपने अपने देहातों में और इमामत के साथ साथ मुसलमान बच्चों की तालीम का ये सिलसिला जो अंजाम दे रहे हैं, हकीकत तो ये है कि ये अजीम खिदमत है कि गोया अल्लाह तबारक तआला ने आपको इस मकसद के लिए ऐसा कबूल फरमाया कि ये वो चीज़ थी जिसके लिए हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने मबूस फरमाया। आपको अपनी अहमियत का एहसास और इदराक होना चाहिए, आप बहुत बड़ी खिदमत अंजाम दे रहे हैं और इस काम को जो है पूरे इखलास के साथ और पूरी इस्तिकामत और मजबूती के साथ और पूरी कुव्वत के साथ और पूरी जद्दोजहद के साथ अंजाम देना है, बोझ समझ कर नहीं। हमारे अकाबिर ने, हमारे बुजुर्गों ने बाकायदा अपनी सारी जिंदगियां इस खिदमत के अंदर खपा दी, आप भी गोया अपने आप को इसके लिए पेश किया है, तो अब पूरी गोया हिम्मत के साथ और पूरी कुव्वत और जद्दोजहद के साथ इस तरह लगें कि आप जिस जिस बस्ती के अंदर ये खिदमत अंजाम दे रहे हैं उस बच्ची का बस्ती का कोई मुसलमान बच्चा जो है ना इस इन जरूरी मालूमात से महरूम होना नहीं चाहिए। गोया हर एक बच्चे को गोया मकतब में ला करके उसको ये सारी चीज़ें देख कर कुरान पढ़ाना और कुरान की उतनी मकदार उसको याद कराना जो नमाज के अंदर पढ़े बगैर नमाज दुरुस्त होती नहीं है, ये सब नमाज का तरीका, पाकी नापाकी का तरीका, ये सारी चीज़ें आप जो इमामत का फरीजा अंजाम देते हैं उसके मातहत ये जिम्मेदारी भी है। कुल्लुकुम राइन व कुल्लुकुम मसूल अन रईयतिही, तुम में से हर एक जिम्मेदार है और हर एक से उसकी जिम्मेदारी के मुतालिक अल्लाह ताला के यहाँ सवाल किया जाएगा। आप खाली नमाज के वक्त आकर नमाज की इमामत कराकर चले जाएंगे नहीं, बल्कि आपको चाहिए कि बस्ती के हर हर मुसलमान को से मुलाकात करें, उसको नमाज की तरगीब दें, नमाज पढ़ने के लिए आमादा करें, उसको नमाज का तरीका सिखलाएं। बाकायदा हफ्ते में एक या दो दिन आप आधा घंटा निकाल कर नमाज के लिए आने वाले मुसलमानों को जोड़ कर उनके सामने नमाज की तरतीब बयान करें कि नमाज में क्या क्या चीज़ें फ़र्ज हैं, क्या वाजिब हैं, क्या सुन्नत हैं, क्या मुस्तहब हैं, क्या आदाब का था आदाब के कबील से हैं, और नमाज किस तरह अदा की जाती है, वजू किस तरह किया जाता है, ये सारी बातें जो हैं उनको सिखलाएं और लोगों से मुलाकात करके गोया पूरी बस्ती में नमाज के इस माहौल को आम करने की आपकी कोशिश होनी चाहिए। आपको जो अल्लाह ताला ने ये इमामत की जिम्मेदारी अता फरमाई उसमें ये सब कुछ आ जाता है। कुछ सूरतें उनको बाकायदा सिखलाने का अहतमाम करें, गोया हफ्ते में एक दो दिन कुछ वक्त घंटा आधा घंटा निकाल कर ऐसी मजलिस ऐसा मुजाकरा होना चाहिए, और जो लोग नमाज की तरफ से गफलत बरतते हैं मौका ब मौका उनकी मुलाकात करके हमारे ये जो दावत व तबलीग के साथी हैं वो बाकायदा इसके लिए निकलते हैं, आप भी उनके साथ उनका ताउन करते हुए निकलें और ऐसे मुसलमानों को जो नमाज से गफलत बरतते हैं बाकायदा दावत देकर मुतवज्जे फरमा कर मस्जिद में लाकर उनके ऊपर मेहनत करें, उनको नमाज सिखलाएं। जहाँ बच्चों पर मेहनत हो रही है वहां बड़ों पर भी हो, इसी तरह औरतों के अंदर भी दीन आवे उसके लिए हफ्ते में एक आध मजलिस ऐसी हो जिसमें आपकी तरफ से औरतों को नसीहत की बातें कही जाएं। हदीस में आता है कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की खिदमत में एक मरतबा औरतों ने अपनी तरफ से एक औरत को ये बात पेश करने के लिए भेजा कि अल्लाह के रसूल, मर्द जो हैं हम पर गालिब आ गए और आपकी मजलिसों में वही हाजिरी देते हैं और आपसे वही फ़ायदा उठाते हैं, हमें आपकी मजलिसों में शिरकत का मौका नहीं मिलता, आप हमारे लिए कोई वक्त तजवीज़ कीजिए। चुनांचे नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बाकायदा हफ्ते में एक दिन उनके लिए तजवीज़ फरमाया। आप जो वहाँ इमामत के फराइज अंजाम देते हैं, आप एक दीनी रहनुमा होने की हैसियत से हफ्ते में एक दिन एक आध घंटा गोया औरतों के लिए भी फारिग करें और उनको जमा करके उनके सामने दीन की बातें होनी चाहिए, नमाज की ताकीद, पाकी नापाकी के मसाइल और गोया घरेलू जो चीज़ें एक मुसलमान औरत के लिए ज़रूरी हैं उनसे उनको वाकिफ करना, उसकी तरगीब देना, ये सारी चीज़ें आपकी तरफ से उनको सिखाई जाए। ये सब काम जब आप करेंगे तो यूँ कहा जा सकता है अल्लाह तबारक व तआला ने एक जिम्मेदार होने की हैसियत से आप पर जो जिम्मेदारी डाली थी वो आप पूरी कर रहे हैं। और हदीस में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का इरशाद है, अद्दीन व नसीहत, दीन नाम है खैरख्वाही का, भलाई चाहने का, इसकी लिल्लाह अल्लाह की, यानी अल्लाह ताला की वहदानियत लोगों को बतलाई जाए, अल्लाह की ज़ात व सिफात से लोगों को वाकिफ किया जाए, उसके साथ किसी को शरीक न ठहराया जाए, वले रसूल ही और अल्लाह के रसूल की, अल्लाह के रसूल की रिसालत, उनके मकाम से लोगों को वाकिफ करके लोगों को उन पर ईमान लाने की तरगीब दी जाए, उनके अहकाम पर चलने की, उनकी इत्तिबा और पैरवी की कि भाई अल्लाह के रसूल जो जो बातें बतलाएँ उनको हमें अपनी ज़िंदगी के अंदर लाना है, ये सारी चीज़ें ये गोया अल्लाह के रसूल की खैरख्वाही। वले अइम्मतिल मुस्लिमीन और मुसलमानों के जो वो हुक्मरान हैं उनकी, वले आम्मतिही और मुसलमानों के अवाम की, तो गोया हर मुसलमान की भलाई और दीनी एतबार से वो आखिरत उसकी कामयाब हो इस एतबार से इन चीज़ों की तरफ तवज्जो करना ये आपकी जिम्मेदारी है। मकतब के अंदर भी जब आप तालीम दें तो वाकायदा उसका अहतमाम होना चाहिए, बच्चों को बड़ी शफकत के साथ, बड़ी मोहब्बत के साथ और प्यार के साथ और मानूस करते हुए इस अंदाज से उनको तालीम दें कि वो बच्चे जो हैं आपसे ऐसे रल मिल जाएं, गुल मिल जाएं और आपसे ऐसे मानूस हो जाएं कि गोया जब मदरसे का वक्त हो ना तो मदरसे में आने के लिए वो बेचैन हो जाएं, गोया आपके साथ आपकी मोहब्बत की वजह से उनको ऐसा ताल्लुक हो जाना चाहिए। तो ये चीज़ जो है इन बच्चों की तरबियत के लिए बहुत मौसर साबित होगी, उनके साथ सख्ती मारपिटाई से पेश नहीं आना है। हदीस में आता है हजरत आयशा रदी अल्लाह ताला ना फरमाती है कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने कभी न तो किसी गोया बांदी को मारा, न किसी गुलाम को, न किसी जानवर को, कभी आपने किसी की पिटाई नहीं की। बहरहाल ये इल्म हासिल करने के लिए मोहब्बत का वो तरीक़ा और सलीका जितना मौसर है सज़ा वाला नहीं, इसलिए उसकी तरफ भी ख़ास तवज्जो करने की ज़रूरत है। बहरहाल और आपके माशरे में, आपके समाज में, आपकी सोसाइटी में क्या क्या चीज़ें दीन की नहीं है, जैसे शादी ब्याह होता है तो शादी ब्याह के मौके पर लोग कितना शरीयत के मुताबिक निकाह को अंजाम देते हैं या उसमें क्या रस्में हैं, क्या बुराइयां हैं और जिन बुराइयों की वजह से लोग दिक्कत और परेशानी महसूस करते हैं, तो आपकी ये जिम्मेदारी है कि भाई लोगों को निकाह का जो सादा तरीक़ा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने और शरीयत मुतहरा ने बतलाया है वो बतलाएं और उनको इस पर आमादा करें कि भाई ये पैसा खर्च करना ये कोई कमाल की बात नहीं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का तो इरशाद है, आज़म निकाह बरकतन अयसरुहु मूनतन, सबसे बड़ा बरकत वाला निकाह तो वो है जिसमें कम से कम खर्च हो। तो गोया लोगों को माशरत से मुताल्लिक आपसी हुकूक कि भाई माँ बाप के क्या हक़ हैं, औलाद के ऊपर, औलाद का क्या हक है माँ बाप पर, बीवी का क्या हक है शौहर पर, शौहर के क्या हुकूक है बीवी पर, आपस में भाइयों के साथ कैसा सुलूक होना चाहिए, सिला रहमी, रिश्तेदारों के साथ अच्छा सुलूक। तो इस्लाम की ये तालीमात जो है बाकायदा आप मौका ब मौका, आप इमाम हैं, जुमा के खुतबे से पहले 10-15 मिनट जो हैं ऐसी चीजें जिसमें ये बुनियादी चीजें सिखाई जाती हो, उसमें कोई इधर उधर की बातें लंतरानियां उसके बजाय ये बुनियादी चीजें जो इस्लाम की तालीमात के कबील से हैं वो अगर आप पेश करेंगे, और रोजा हर जुमे को ऐसी 10-15 मिनट की बात में इन बातों को पेश करेंगे तो लोग बड़े शौक से सुनेंगे, रगबत से सुनेंगे। ये जमाना जो है वो तो दुनियावी उलूम का है, तो दुनियावी उलूम पढ़े हुए उस इल्म की वजह से उनकी समझ भी जो है बाकायदा इन चीजों को कबूल करने के लिए तैयार रहती है। आप दीनी बातों को उनके सामने सही अंदाज से, मुस्बत अंदाज से पेश करेंगे तो आपकी इस तहरीक के अंदर और आपकी इस मेहनत में वो भी आपके मुआविन और मददगार बनेंगे। गोया आपको अल्लाह ताला ने इमामत की निस्बत से जुमा के दिन एक मौका, एक स्टेज अता फरमाया है। उमूमन कोई मुसलमान ऐसा नहीं होता जो जुमा की नमाज पढ़ने के लिए ना आवे, या जो नमाज के लिए आते हैं तो नमाज से पहले 10-15-20 मिनट के लिए इस तरह की उधर इधर उधर की बातें फजूल नहीं, बल्कि जिसमें बाकायदा उनकी तरबियत होती हो मुस्बत अंदाज में, हर मौजू से मुतालिक मौका ब मौका एक एक करके बाकायदा पूरे साल में हर हर जुमे को एक अलग अलग मौजू आप चुन करके उनके सामने पेश करेंगे तो उसका नतीजा ये होगा कि आप जिस बस्ती में दीनी काम अंजाम दे रहे हैं उनकी हालत में तब्दीली आएगी, उनके अखलाक में तब्दीली आएगी, उनके आमाल में तब्दीली आएगी, उनकी माशरत इस्लामी माशरत बनेगी, आपसी हुकूक अदा करने वाले बनेंगे, रिश्तेदारों के हुकूक को अदा करेंगे, औलाद माँ बाप के हुकूक को अदा करेगी, माँ बाप औलाद के साथ शफ़क़त और मोहब्बत से पेश आएंगे। गोया आपके इस मेहनत के नतीजे में एक पूरी बस्ती जो है ना वो एक इस्लामी अखलाक, इस्लामी तालीमात, इस्लामी माशरत का एक नमूना बन जाएगी। लेकिन इसके लिए आपको गोया लगे रहना पड़ेगा, मेहनत करनी पड़ेगी, लेकिन आपकी ये मेहनत इंशाल्लाह वो फल लाएगी और वो फायदा पहुंचाएगी कि आप खुद भी उसके बाद आपके लिए वो एक सदका जारिया होगा और क़यामत के रोज आपके लिए दर्जात की बुलंदी का सबब होगा। हमारे असलाफ, हमारे अकाबिर, उन्होंने अपनी पूरी जिंदगियां इसी दीन की इल्म दीन की खिदमत के लिए सर्फ की और लोगों की तरफ से उनको जो तकलीफ़ें पहुंचाई जाती थी बड़े खंदा पेशानी से उनको बर्दाश्त किया और उनकी तरफ से पहुंचाई जाने वाली तकलीफ़ों और ईज़ाओं की वजह से अपने इस काम को उन्होंने छोड़ा नहीं, बल्कि कुव्वत के साथ, इस्तिकामत के साथ, इखलास के साथ बाकायदा इन खिदमात को अंजाम देते रहे, कभी उसमें कमी नहीं। हज़रत इमाम आज़म रहमतुल्लाह अलैह के मुताबिक लिखा है, एक मरतबा एक नौजवान ने आ करके गोया इमाम साहब के साथ गुस्ताखी का मामला किया, यहाँ तक के तमाचा मार दिया। तो इमाम साहब ने उसके कहा कि भाई देखो, अगर मैं चाहता तो मैं भी तमाचा मार करके तुम्हारे इस गोया तमाचे का बदला ले सकता था, लेकिन मैं ऐसा करूँगा नहीं। मैं अगर चाहता तो हाकिम वक्त को शिकायत करके, चूँकि हाकिम वक्त आपको मानता था, मैं हाकिम वक्त को शिकायत करके तुम्हारी गोया इस हरकत शनिया का की सज़ा दिलवा सकता था, लेकिन मैं ऐसा करूँगा नहीं। मैं अगर चाहूँ तो तुम्हारे लिए बददुआ करके अल्लाह ताला के हुजूर तुम्हारी फरियाद कर सकता हूँ, लेकिन मैं ऐसा नहीं करूँगा। और मैं अगर चाहूँ तो क़यामत के रोज मैदान हश्र में अल्लाह ताला के सामने तुम्हारी गोया इस ज़्यादती की शिकायत करके उसका बदला वसूल कर सकता हूँ, लेकिन ऐसा नहीं करूँगा। बल्कि अगर अल्लाह ताला ने मेरी मग़फ़िरत फरमा दी और मेरे लिए जन्नत का फैसला कर दिया तो मैं यकीन दिलाता हूँ कि तुम्हारे बगैर जन्नत में नहीं जाऊँगा। ये हमारे अकाबिर थे जो अपने दुश्मनों के साथ भी इस तरह मोहब्बत से पेश आते थे दीन का काम। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को कैसी कैसी तकलीफ़ें पहुँचाई गई आप और हम खूब जानते हैं। 13 साल मक्का में चैन से बैठने नहीं दिया, یہاں تک کہ یہ ایمان و اسلام کی دعوت کی راہ میں جب بہت رکاوٹیں اور ایذائیں ہوئی، اللہ کے حکم سے ہجرت فرما کر آپ مدینہ منورہ تشریف لے گئے، وہاں بھی ان قریش نے اور مکہ والوں نے لشکر لے لے جا کر آپ پر مقابلہ حملے کیے، وہاں بھی چین سے بیٹھنے نہیں دیا، 7 سال وہاں بھی اسی طرح گزرے۔ سن ہجری 8 میں مکہ مکرمہ فتح ہوا۔ گویا یوں سمجھیے کہ 23 سالہ آپ کے دور نبوت کے اندر 13 سال مکہ کے اور 7 سال مدینہ کے، اور 8ویں سال میں مکہ فتح ہوا، تو 21 سال تو وہ ہوئے کہ جس میں ان لوگوں نے آپ کے ساتھ کیا کی تھی، دشمنی کی تھی۔ لیکن کیا ہوا، فتح مکہ کے موقع پر جب نبی کریم صلی اللہ علیہ وسلم فاتحانہ انداز میں مکہ مکرمہ میں داخل ہوئے اور بیت اللہ کا دروازہ کھولا گیا اور بتوں سے اس کو پاک صاف کیا گیا اور اندر دعا اور عبادت سے فارغ ہو کر بیت اللہ کے دروازے کی چوکھٹ پر کھڑے رہ کر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنا وہ مشہور خطبہ جو سیرت کی کتابوں میں ہے وہ دیا، پورے مکہ کے لوگ وہاں آپ کے سامنے مسجد حرام میں بیٹھے ہوئے تھے اور وہ اس فکر میں تھے کہ دیکھو آج ہمارے ساتھ کیا معاملہ ہوتا ہے، ہم نے تو ان کو 20 سال تک بہت تکلیفیں پہنچائی۔ چنانچہ خطبہ مکمل کرنے کے بعد نبی کریم صلی اللہ علیہ وسلم، وہ بے چین تھے ہمارے متعلق کیا ارشاد ہوتا ہے، کیا فیصلہ ہوتا ہے، سنو، تو حضور اکرم صلی اللہ علیہ وسلم نے خطبے سے فارغ ہو کر فرما پوچھا، تم میرے متعلق کیا گمان کرتے ہو کہ میں تمہارے ساتھ کیا سلوک کروں گا؟ تو سہیل ابن عمرو جو حدیبیہ کی صلح کے موقع پر قریش کے نمائندے بن کر کے آئے تھے اور اس وقت بھی انہوں نے بڑی سختی کا معاملہ کیا تھا، حضور صلی اللہ علیہ وسلم کی اس بات کو سن کر کہتے ہیں کھڑے ہو کر، اخن کریم و ابن اخن کریمی، کہ آپ تو شریف بھائی ہیں اور شریف بھائی کے بیٹے ہیں، ہم آپ سے اچھائی اور بھلائی کی امید رکھتے ہیں۔ جب انہوں نے یہ کہا تو نبی کریم صلی اللہ علیہ وسلم فرمایا، لا تسریب علیکم اليوم، اذهبوا فانتم الطلقاء، آج تم پر کوئی گرفتار نہیں ہے، کوئی تانو تشنی نہیں ہے، جاؤ تم سب آزاد ہو۔ گویا ایسا معاف کیا کہ ان کو کوئی تانا بھی نہیں۔ ہم لوگوں کا حال تو یہ ہے کہ کسی کو اگر معاف بھی کرے نا تو 2-4 کڑوی باتیں تو سنائی دے، جا آپ تیرے جیسے نالائک کو کیا کہیں گے، چھوڑ دیا، ایسے 2 باتیں تو کہیں گے، لیکن نبی کریم صلی اللہ علیہ وسلم تصریف، گویا کوئی تانو تشین نہیں، کوئی ایسی کڑوی بات بھی نہیں، معاف کر دیا۔ یہ آپ صلی اللہ علیہ وسلم کے اخلاق ہیں۔ آپ کے بعد جو آئے حضرات صحابہ، تابعین، تبع تابعین اور اسی طرح اسلاف کرام، ان کی زندگیوں کے اندر یہی حضرت مولانا سید اسماعیل صاحب شہید رحمۃ اللہ علیہ کے حالات میں لکھا ہے ارواح ثلاثہ میں، ایک مرتبہ وہ دلی کی جامع مسجد کے اندر بیان فرما رہے تھے، پوری مسجد بھری ہوئی اور زیادہ تر وہ لوگ تھے جو آپ کے ماننے والے اور عقیدت مند، تقریر چل رہی تھی، تقریر کے دوران جو ہے وہ ایک آدمی کھڑے ہو کر کے کہتا ہے، مولانا ہم نے سنا ہے کہ آپ حرام زادے ہیں۔ یہ سن کر حضرت مولانا نے جواب کیا کہا کہ آپ نے غلط سنا، میرے ماں باپ کے نکاح کے گواہ جو ہیں یہ بڈھانا اور پھولت، یہ مظفر نگر کے 2 قصبے ہیں، آپ کے آبا و اجداد وہیں تھے، حضرت شاہ ولی اللہ صاحب بھی پھولت کے رہنے والے تھے، تو کہا میرے ماں باپ کے نکاح کے گواہ آج بھی فلت اور بڈھانا کے اندر زندہ ہیں، تم کو غلط بات پہنچی۔ یہ جواب دے کر اپنی تقریر شروع کر دی، کوئی انتقام نہیں۔ جی آپ اندازہ لگائیں، ہمارا تو یہ سننے کے بعد دماغ بھی ٹھکانے نہیں رہ سکتا ہے، گویا سارا یہ خراب ہو جائے گا، لیکن نہیں، اتنا صبر اور ضبط سے کام لینے والے حضرات تھے، انہوں نے اس طرح گویا دین کی خدمات انجام، یہ ہمارے اسلاف تھے، ہمارے بڑے تھے، ہمیں ان کی زندگیوں کا مطالعہ کرنا ہے۔ آج ہمارے اکابر دیوبند جو ہیں حضرت نانوتوی، حضرت گنگوہی اور اسی طریقے سے ان کے بعد حضرت شیخ الہند، حضرت مولانا خلیل احمد، حضرت مولانا اشرف علی تھانوی، حضرت مولانا شاہ عبد الرحیم صاحب رائے پوری، حضرت شاہ عبد القادر صاحب رائے پوری، حضرت شیخ مولانا زکریا اور حضرت شیخ الاسلام مولانا سید حسین احمد مدنی، اور یہ ہمارے تمام اکابر، آپ اور ہم کو چاہیے کہ ان کی زندگیاں، ان کی سوانح، उनके जो हालात है ना उनका मुताला करें। आज क्या हो गया, हम लोग अपने बुजुर्गों के हालात से नावाकिफ हैं, उसके उनसे नावाकिफ होने की वजह से उन्होंने क्या खिदमात अंजाम दी, उन्होंने दीन के लिए कैसी तकलीफें उठाई और उन्होंने कैसा उमदा तरीका हमारे लिए दीन की खिदमत का छोड़ा, हम उससे नावाकिफ हैं। उसका नतीजा क्या होता है कि हम जहाँ काम करते हैं वहाँ जरा सी कोई बात पेश आती है तो हम फौरन क्या हो जाते हैं, गुस्से में आ जाते हैं, मुश्तइल हो जाते हैं, जगह छोड़ देते हैं, दूसरी जगह चले जाते हैं, मायूस हो जाते हैं, बहुत से तो पढ़ाने का सिलसिला ही छोड़ देते हैं कि पढ़ाना ही नहीं, चलो हम तो नौकरी कर लेंगे और कोई काम करेंगे। ये जो सूरतें आज अहले इल्म इख्तियार करते हैं उसकी बड़ी वजह यही है कि अपने अकाबिर की तारीख से, उनके हालात से, उनके सवाने से, उनकी कुर्बानियों से, उनके इखलास और इस्तिकामत के साथ उन्होंने दीन की जो खिदमत अंजाम दी उससे हम क्या हैं, नावाकिफ हैं। इनके हालात पढ़ो, पढ़ोगे ना उसको पढ़ने की वजह से दिल में एक सुकून की कैफियत पैदा होगी, हिम्मत आएगी और दीन के काम को अंजाम देने के लिए हमारे हौसले बुलंद होंगे। मायूस होकर ये जो हम ये खिदमत के सिलसिले छोड़ देते हैं वो बात नहीं रहेगी। तो बहरहाल अल्लाह ताला ने आप हजरात को ये जो मौका अता फरमाया है और आपको जी इस अजीम खिदमत के लिए आपको चुना है, वाकया ये है कि ये तो अल्लाह तबारक ताला की वो नेमत है कि दुनिया की कोई और नेमत उसका मुकाबला नहीं कर सकती। हजरत अंबिया और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जानशीनी और विरासत ये कोई मामूली मनसब है, मामूली ओहदा है, बहुत ऊंचा मकाम है। अल्लाह ने हमें अता फरमाया, हमें चाहिए कि इस मकाम बुलंद मकाम की कदर पहचानें, उसका शुक्र अदा करें और इस बुलंद मकाम की निस्बत से जो जिम्मेदारियां हम पर आती हैं, जो फराइज हम पर आयद होते हैं, उनको समझें, समझ करके उन जिम्मेदारियों को अदा करने का एहतमाम करें। इस राह में जो तकलीफ़ें पहुँचती हैं उनको खंदा पेशानी से, खुशदिली के साथ बर्दाश्त करें तो इंशाल्लाह देखो अल्लाह तबारक तआला अपनी रजा और मोहब्बत से हमको नवाजेंगे। हम सब अल्लाह ताला हम सबको इसकी तौफीक और सआदत अता फरमाए। दुआ कर लीजिए। सुभानक अल्लाहुम्मा व बिहमदिका व तबारक अस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक अल्लाहुम्मा सल्ले व सल्लिम व बारिक अला सय्यदिना व मौलाना मुहम्मद व अला आलि सय्यदिना व मौलाना मुहम्मद كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعادي بعداوتك من خالفك من خلقك اللهم أغننا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية اے اللہ تو نے محض اپنے فضل و کرم سے یہ سعادت اور خوشبختی عطا فرمائی کہ اپنے دین کے علم کی دولت سے ہمیں مالا مال فرما کر اس کی خدمت اس کی اشاعت اور حفاظت کے لیے ہمیں لگایا۔ ارے اللہ اپنے اسلاف کرام کے اے اللہ نقش قدم پر چلنے کی توفیق عطا فرمائی، تیری اس نعمت کی قدردانی ہمیں نصیب فرما اور اس نسبت سے ہم پر جو ذمہ داریاں عائد ہوتی ہیں، جو فرائض ہم پر لاگو پڑتے ہیں، ان کو جان کر سمجھ کر اے اللہ اس کو ادا کرنے کی ہمیں توفیق عطا فرما۔ اس راہ میں پیش آنے والی آزمائشوں کو اے اللہ ایذاؤں اور تکلیفوں کو خندہ پیشانی کے ساتھ اے اللہ برداشت کرنے کی ہمیں توفیق عطا فرما۔ اے اللہ ان اعمال کو پورے اخلاص اور استقامت کے ساتھ انجام دینا ہمارے لیے آسان فرما۔ تیری ذات عالی کے ساتھ ایسا تعلق، ایسا قوی رابطہ عطا فرما کہ اے اللہ یہ ہر کھڑی ہر دم ہم تجھ سے مربوط رہتے ہوئے اے اللہ ان کاموں کو پورے اخلاص سے انجام دینے والے بن جائیں۔ اے اللہ ہماری تمام ضروریات کی تو اپنے خزانہ غیب سے کفالت فرما، ہمیں کسی کا محتاج و دست نگر نہ بنا، ہماری روزیوں میں برکت اور وسعت عطا فرما۔ اے اللہ ہماری اولادوں کو عقائد حقہ، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما، برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے اللہ ان کی پوری پوری حفاظت فرما۔ اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما۔ اے اللہ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو، اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پوری پوری حفاظت فرما۔ اے اللہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اللہ یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتہ۔